नेपालमा विद्यमान विभिन्न उपेक्षित रोगहरू एनटीडीज अन्तर्गत हात्तीपाइले र कालाजारसँग सम्बन्धित जनस्वास्थ्य सरोकारका साथसाथै कोविड 19 का बारेमा सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट नेपाल सरकारको हात्तीपाइले र कालाजार रोग निवारण कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले बेलायती सहयोग नियोग युके एडको सहकार्यमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जनहितमा प्रस्तुत डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसद्वारा काठमाडौँ उपत्यकामा सिर्जित एवं संरचित साप्ताहिक आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान सन्चो बिसन्चो
नमस्कार। नियमित साप्ताहिक रेडियो लहर सन्चो बिसन्चोको यस नयाँ भेटघाट र भलाकुसारीमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म अचला
र म उपेन्द्र। कालाजार, हात्तीपाइले र कोविड 19 का बारेमा जनचेतना जगाई उपेक्षित रोगहरू निवारणका कार्यक्रममा सघाउ पुर्याउने उद्देश्य सँगै हरेक साता जस्तै आज पनि हामी आएका छौ। आज कार्यक्रम लहरको 10 खण्ड
सन्चो बिसन्चोको गएको भागमा हामीले हात्तीपाइले रोग, यो सर्ने तरिका, निदान र बच्ने उपायहरूका बारेमा चर्चा परिचर्चा र छलफल गरेका थियौ।
बिरामी भएर पत्ता लागेको उपचार गरिनौ भने 20 वर्षसम्म पनि एउटा व्यक्तिको शरीरमा चाहिँ त्यो परजीवी बसिरहन्छ र त्यो व्यक्तिले समुदायमा परिवारमा सारिरहेको चाहिँ देखिन्छ।
साथमा माने भन्ज्याङमा तारा, सबिन लगायतका माने भन्ज्याङ वासीले गरेको स्वास्थ्य सचेतनामूलक क्रियाकलापबाट प्रभावित भएर सिन्धुलीमा पनि त्यहाँका सक्रिय युवाहरू टिका, अमर, दीपक लगायतले हात्तीपाइले बारेको जनचेतना जगाउने कार्यक्रम गर्ने योजना बनाएको कुरा सुनेका पनि थियौं।
अस्तिको कार्यक्रममा सहभागी सञ्चारकर्मी साथीहरू र केही अन्य पालिकाको साथीहरूलाई हाम्रो खनी खर्कमा मैले बोलाएको छु, एउटा सानो छलफल राखौँ कि भनेर।
कस्तो छलफल टिका भाइ?
रेडियो, युवा क्लब र पालिका मिलेर कसरी काम गर्न सकिन्छ भनेर।
गएको साताको कार्यक्रम सुनेर हामीलाई प्रदेश एक खोटाङ घर भई हाल पेप्सी कोला काठमाडौँ बसोबास गर्दै आउनुभएका दृष्टिविहीन सहभागी श्रोता नारायण प्रसाद बासकोटाले हामीलाई आफ्नो प्रतिक्रिया पठाउनु भएको छ।
नारायण प्रसाद बासकोटा, मध्यस्थिन घर खोटाङ जिल्ला वडा नमस्कार नगरपालिका बसोबास पेप्सी। मैले सन्त विसन्त सुनेको आज म सन्त विसन्त सुनिरहेको छु।
अमूल्य प्रतिक्रियाको लागि नारायण प्रसाद बासकोटा प्रति आभारी छौ हामी। अनि सहभागी श्रोता, तपाईँ पनि आजको प्रस्तुति सुनिसकेपछि आफ्नो विचार, सरसल्लाह, प्रतिक्रिया दिन चाहनुहुन्छ भने सन्चो बिसन्चोका आइभीआर टोल फ्री नम्बरहरू एनटिसी प्रयोगकर्ताहरूका लागि 1660001 र एनसेल प्रयोगकर्ताहरूका लागि 9801571789 मा फोन गरेर आफ्नो प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुन्छ। हामी तपाईँको स्वर आवाज कार्यक्रममा समेट्दै जानेछौ।
अब भने आजको विषयवस्तुतिर लागौं। रेडियो कार्यक्रम सन्चो बिसन्चोको आजको 10 भागमा हामीले कोविड 19 रोगका बारेमा, यसको रोकथाम तथा फागुन 23 आइतबारदेखि सञ्चालन हुँदै गरेको 65 वर्ष भन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई दोस्रो चरणको कोविड खोप लगाउने कार्यक्रमका बारेमा विस्तृत रूपमा जानकारी दिनेछौ।
यहाँ धेरै प्रश्नहरू आइरहेको छ। मैले चाहिँ मुटुको रोगको लागि यो औषधि खाइरहेको छु, ब्लड प्रेसरको लागि यो औषधि खाइरहेको छु, सुगरको लागि यो औषधि खाइरहेको छु, कोलेस्ट्रोलको लागि यो औषधि खाइरहेको छु, योहरू चाहिँ भ्याक्सिन लगाउन नमिल्ने अवस्था होइन।
त्यसै गरी आज माने भन्ज्याङको कहानी उज्यालो किरणमा माने भन्ज्याङका युवाहरूले सुरु गरेको हात्तीपाइले, कालाजार र कोविड 19 बारेको जनचेतनामूलक अभियान देशका अन्य प्रदेश एवं पालिकाहरूमा समेत विस्तार हुँदै गइरहेको सन्दर्भ पनि सुन्नेछौ।
यस गैराकोट स्रोत केन्द्रमा उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूलाई आजको अन्तर्क्रिया कार्यक्रममा स्वागत छ है। अब भने हामी आफ्नो आफ्नो ठाउँको समस्याहरू के छन् भनेर छलफल गरौँ है त।
हुन्छ बरु म नै सुरु गर्छु है।
यसका साथै अन्य सचेतनामूलक सामग्री त छँदैछन्। अबको करिब आधा घण्टा हामी सँगै रहनुहोस् है।
गएको वर्ष कोविड 19 देखा परिसकेपछि हाम्रा दैनिकी र प्राथमिकताहरू फेरिएका छन्। कोविड 19 ले हामी मध्ये धेरैको जनजीवनलाई अस्त व्यस्त पनि बनायो। सँगै यही कोविड 19 ले हाम्रो स्वास्थ्य र सरसफाई सम्बन्धी व्यवहारहरू लागू गर्न हामीलाई अझ प्रतिबद्ध पनि बनायो।
जसका कारण एसएमएस अर्थात् साबुन पानीले मिची मिची हात धुने बानीको विकास गराएको छ, मास्क लगाउने बानीको विकास गराएको छ अनि एक अर्काबीच सामाजिक वा भनौं भौतिक दूरी कायम गर्न समेत अभ्यस्त बनाएको छ। यी स्वास्थ्य सावधानीहरू अप्नाउँदै बिस्तारै हामी हाम्रो जीवन र दैनिकीलाई सहज बनाउने तर्फ उन्मुख पनि भइरहेका छौँ।
यो सँगै हाम्रो लागि अर्को सबैभन्दा उत्साहको कुरा त विश्वका विभिन्न देशहरूमा COVID-19 विरुद्धका खोपहरूको सफल परीक्षणपछि प्रयोगमा आउन थालेको छ र नेपालमा पनि गएको माघ 14 गतेदेखि नै विभिन्न जोखिम समूहहरूलाई प्राथमिकीकरण गरी कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन भइसकेको छ। यस अन्तर्गत पहिलो चरणमा देशभरिका उच्च जोखिममा रहेका स्वास्थ्य कर्मी, सरसफाई कर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चार कर्मी लगायतलाई खोप लगाउने कार्यक्रम सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणमा फागुन 23 गते आइतबारदेखि देशभरिका 65 वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरूलाई COVID-19 विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुँदै गरेको छ।
करिब एक वर्षको छोटो अवधिमै अध्ययन अनुसन्धान गरेर खोप पत्ता लगाएर आम सर्वसाधारणको प्रयोगमा समेत आउनुलाई चिकित्सा विज्ञानको क्षेत्रमा ठूलो उपलब्धिको रूपमा लिइएको छ। विश्वभरिका चिकित्सक, वैज्ञानिक तथा अनुसन्धाताहरूको अहोरात्र अध्ययन, अनुसन्धान र सफल परीक्षणबाट आज हामी पनि यति छिट्टै COVID-19 विरुद्धको खोप लगाउन पाउने अवस्थामा आइपुगेका छौँ।
यही क्रममा फागुन 23 गते आइतबारदेखि देशैभरिका 65 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई COVID-19 विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालनमा छ। COVID-19 विरुद्धको यो अहिलेको खोप अभियानको व्यवस्थापन र वितरण तयारी कस्तो हुँदैछ त पालिका र जिल्ला तहमा? अनि खोप लगाउन कसरी जाने, कसले लगाउने, कसले नलगाउने, खोप लगाउँदा सामान्य असरहरू देखिए के गर्ने लगायतका विषयमा आज हामीले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौड्यालसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको यो कुराकानी। अब
दोस्रो चरणको रूपमा यही फागुन 23 गतेदेखि उच्च जोखिम समूहमा जाँदैछौँ। त्यसमा पनि दुई फेजमा जाँदैछौँ। पहिलो 10 दिन हामीले 65 वर्षभन्दा माथिका उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई भनेका छौँ भने त्यसपछिको खोप 55 वर्षपछिको उमेरलाई भनेका छौँ। यो किन भनियो भन्दा खोपको उपलब्धतालाई हेरेर हाम्रो देशमा 65 वर्षभन्दा माथिको उमेरमा अथवा 55 वर्षभन्दा बढी उमेरमा चाहिँ अलिकति कोभिड सङ्क्रमणपछि जटिलता र मृत्युहरू बढी देखिएको हिसाबले चाहिँ यो उमेरको समूहलाई लगाउन लागिएको हो। नागरिकता हुन सक्छ, मतदाता परिचय पत्र हुन सक्छ अथवा उमेर खुल्ने अन्य परिचय पत्रहरू जसमा उमेर स्पष्ट खुलिएको छ अथवा नेपाल सरकारले मान्यता दिने कागजातहरू र त्यस्तो पनि हुन नसकेको हकमा ओडाले त्यहाँ वृद्ध भत्ता दिने अथवा अन्य हिसाबले चाहिँ ओडाले सिफारिस पनि गरिदिन सक्छ, ती अवस्थामा चाहिँ दिने भन्ने चाहिँ सूचना जारी गरिएको छ। यसको तयारी स्वरूप हाम्रो केन्द्रीय कोल्ड स्टोर जहाँ भ्याक्सिन विदेशबाट आएपछि स्टोर हुन्छ त्यहाँबाट विभिन्न प्रदेशमा रहेका कोल्ड स्टोरहरू, कोल्ड रुमहरू र विभिन्न जिल्लामा रहेका भण्डारण गर्ने स्थलहरूमा चाहिँ खोप पुर्याउने कामहरू सम्पन्न भइसकेका छन्। त्यहाँका स्वास्थ्य कर्मीहरूलाई के होसियारी पुरा गर्नुपर्छ, खोप सुरक्षित हुनलाई र खोप लगाउने मान्छे चाहिँ कसरी सुरक्षित हुन्छन्, खोप पछि केही अवाञ्छित घटना भइहालेमा कसरी व्यवस्थापन गर्ने बारेमा चाहिँ उहाँहरू सबैलाई पुनर्ताजगी तालिमको व्यवस्था गरिसक्नु भएको छ। केही जिल्लामा जिल्लाले आन्तरिक सूक्ष्म योजना बनाउनु भएको छ, कुन कुन गाउँपालिकामा कहिले लगाउने त्यो अनुसारले केही स्थान विशेष केही फरक हुन सक्छ।
पालिका तहमा र जिल्ला तहमा जाने कहाँ त खोप लगाउन?
सबै पालिकामा हाम्रो कम से कम एउटा हेल्थ पोस्ट छ यी सबै पालिकाहरूमा र पालिकाको विशिष्टकृत अवस्था हेरेर जुन साबिकमा हामीले बाल बालिकालाई खोप लगाउने खोप केन्द्रहरू छन् त्यहाँ पनि उहाँहरूले योजना गरेर खोप लगाउन सक्नुहुन्छ। केही विशिष्टकृत पालिकाहरू जहाँ भौगोलिक हिसाबले अप्ठ्यारा छन् त्यो हिसाबमा चाहिँ स्थानीय निकायले आवश्यक निर्णय गर्छ।
केही बन्देज छन् दीर्घ रोगी, मुठु रोगी, उच्च रक्तचाप, 65 वर्षको भएको तर त्यस्तो किसिमको केही
वास्तवमा यी जटिल अवस्था भएकाहरू सबैलाई खोप झनै आवश्यक हुन्छ र खोप लगाउन नमिल्ने विशेष अवस्थाहरू भनेको हाललाई गर्भवती अवस्था जुन त्यो उमेर समूहमा नहोला, 18 वर्षभन्दा मुनिका बालबालिका जुन अहिले लक्ष्यमा पर्दैनन्, त्यस्तै स्तनपान गराइरहेका हकमा पनि यो उमेरमा पक्कै पर्नुहुन्न। यहाँ धेरै प्रश्नहरू आइरहेको छ, मैले चाहिँ मुटुको रोगको लागि यो औषधि खाइरहेको छु, ब्लड प्रेसरको लागि यो औषधि खाइरहेको छु, सुगरको लागि यो औषधि खाइरहेको छु, कोलेस्ट्रोलको लागि यो औषधि खाइरहेको छु, योहरू चाहिँ भ्याक्सिन लगाउन नमिल्ने अवस्था होइनन्। कुन अवस्था हुन् भने यदि रगत पातलो गर्ने औषधि एकदम उच्च डोजमा छ अथवा रगत बग्ने समस्या छ, रगत नजम्ने समस्या छ भने चाहिँ सुई लगाएको ठाउँमा उच्च रक्तस्राव भइदिन्छ कि भन्ने हिसाबले यो कुरा त्यो खोप लगाउने स्वास्थ्य कार्यकर्तालाई चाहिँ जानकारी गराउनु होला र उहाँहरूले अवस्था हेरेर डिसाइड गर्नुहुन्छ। यो खोपको सबैभन्दा प्रभावकारिता चाहिँ 8-12 हप्तामा लगायो भने राम्रो हुने रहेछ। त्यही भएर अहिले जस्तो 23 गते लगाउनुहरूले चाहिँ दिन गनेर करिब करिब 2.5-3 महिना पुग्दा मात्रै नेपाल सरकारले फेरि एनाउन्समेन्ट गर्छ। फागुनको चाहिँ 23 गते पछि लगाउनु भएको समूहले चाहिँ चैतमा 1 महिना हुन्छ, वैशाखमा 2 महिना हुन्छ, उहाँहरूले जेठतिर मात्रै त्यो पालो पाउनुहुन्छ। त्यसरी गरियो भने यो खोपको चाहिँ प्रभावकारिता उच्च रहने हुनाले यस्तो निर्णय भएको छ। केही कारणले 1-2 हप्ता ढिलोले धेरै असर नपर्ला होइन, तर केही इम्युनिटी त पक्कै पनि पहिलो डोजले पनि हुन्छ, तर त्यो इम्युनिटी अथवा रोग विरुद्धको प्रतिरोध शक्ति अझै राम्रो होस् भन्ने हिसाबले चाहिँ 10-12 हप्ताको फरकको टाइममा लगाउनुपर्छ र त्यो बेला फेरि सरकारले सूचना जारी गर्छ।
अहिलेसम्म इडिसिडीको अनुभवमा कस्ता किसिमका कन्ट्राइन्डिकेसन अथवा साइड इफेक्ट देखा परे?
खोप लगाउँदा विभिन्न प्रकारका अवाञ्छित घटनाहरू हुन्छन्। कहिलेकाहीँ सुई देख्ने बित्तिकै मान्छे तर्सिने, सुईले घोच्ने बित्तिकै फेन्ट हुने होइन, त्यस्तो न्युरोजेनिक सकमै जाने पनि हुन्छन्। त्यस्तो पनि हाम्रो केही स्वास्थ्यकर्मीमा पनि भयो, त्यो हुनसक्छ भोलि पर्सि पनि। त्यो हिसाबले कोही कोही सुई देख्न साथ तर्सिन्छ। भ्याक्सिनकै कम्पोनेन्टको हिसाबले त्यस्तो नराम्रो असर देखेको छैन। सामान्य ज्वरो टाउको दुख्ने पहिलो 24-48 घन्टामा त्यो सामान्य हो, त्यस्तो गम्भीर प्रकृतिको त्यस्तो देखिएको छैन। यदि रगत बग्ने एकदमै गम्भीर प्रकृतिको समस्या छ, रगत पातलो गर्ने एकदम गम्भीर हाई डोजमा औषधि खानुभएको छ, त्यो छ भने मैले अघि नै भने जस्तै स्वास्थ्यकर्मीहरूलाई जानकारी गराउनु होला। अरू योभन्दा अगाडि कुनै पनि चिजको एलर्जी एनाफाइलाक्सिसको चाहिँ गम्भीर समस्या छ भने स्वास्थ्यकर्मीलाई जानकारी दिनुहोला। तर हामीले यस्तो चाहिँ गम्भीर प्रकृतिको अन्य साइड इफेक्ट करिब करिब अब हामीले के विश्वासघात भन्न सक्छौँ, 4 लाख+लाई त हाम्रो देशमा पनि लगाइसक्यौँ नि, त्यसमा देखिएको छैन। खोप अभियान चल्दै गर्दा हामी कतिलाई लाग्छ होला, मैले खोप लगाइसकेँ अब त मैले किन मास्क लगाउनु पर्यो, किन हात धुनु पर्यो, किन सेनिटाइज गर्नु पर्यो, म त भिडभाडमा गए पनि भयो भन्ने होला। तर त्यो होइन, सबै खोप 100% प्रभावकारी हुँदैनन्। यो खोप पनि लगाएका केही व्यक्तिले 2 डोज पुरा लगाइसकेपछि अधिकतम 92%सम्मलाई र कममा चाहिँ 70-71% जतिलाई हुन्छ भने छ। त्यसैले प्रत्येक 100 जनामा 30 जनामा जोखिम छँदैछ। त्यो बाहेक पनि नयाँ भेरिएन्टहरू आइरहेका छन्। हामीलाई थाहा छैन कि हामीले लगाएको खोपले सबै भेरिएन्टबाट बचाउँछ कि बचाउँदैन। त्यसै कारणले यी जनस्वास्थ्यका मापदण्डहरू, विशेष गरी मास्कको प्रयोग, त्यो पनि समुचित प्रयोग भन्छु म, मास्क लगाएर मात्रै भएन, नाक कभर हुनु पर्यो, मुख कभर हुनु पर्यो, घरिघरि नाक समय राख्नु, छोइराख्नु भएन, हात समय राख्नु भएन, त्यहाँ धोइराख्नु पर्यो, हातहरू धुनु पर्यो साबुन पानीले, सेनिटाइजेसनको प्रयोग गर्नु पर्यो, भिडभाडमा कम जानु पर्यो, सामाजिक दूरी कायम गर्नु पर्यो, कोही शङ्कास्पद सङ्क्रमित हुनुहुन्छ भने बेलैमा देखाउनु पर्यो।
फागुन 23 गते आइतबारदेखि सञ्चालन भइरहेको COVID-19 विरुद्धको खोप लगाउने कार्यक्रमको तयारी, व्यवस्थापन र खोपको महत्वका बारेमा स्पष्ट पारिदिनु भएकोमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखा EDCD का निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलप्रति आभारी छौँ।
डाक्टर पौडेलले भन्नुभए जस्तै फागुन 23 गते आइतबारदेखि सञ्चालन भइरहेको दोस्रो चरणको COVID-19 विरुद्धको खोप अभियानमा खोप लगाउन देशैभरिका 65 वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरूलाई नजिकैको खोप केन्द्रसम्म पुर्याई कोविड विरुद्धको यस अभियानमा हातेमालो गर्न हामी पनि सबैलाई आग्रह गर्दछौँ।
यो अभियानको अहिलेको चरणमा 65 वर्ष माथिका हाम्रा कोही पनि अभिभावक खोप लगाउनबाट वञ्चित नहुनुहोस् भन्ने कुरामा हामी परिवारका हरेक सदस्यले हेक्का राख्नु पर्दछ र यो सँगसँगै क्रमशः अन्य उमेर समूहका तपाईँ हाम्रो खोप लगाउने पाली पनि चाँडै नै आउनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ।
विद्यार्थी नानी बाबुहरू, हामी COVID-19 विरुद्ध होसियार र सचेत हुँदै, सुरक्षित रहँदै र यस विरुद्ध प्रतिकार गर्दै विद्यालय आएका छौँ। अब तिमीहरूमध्ये 2 जना अगाडि आऊ है COVID-19 विरुद्ध हाम्रा प्रतिबद्धताहरू बताउनका लागि। ल भन त, को को आउँछौ, हात उठाऊ त।
टिचर म भन्छु।
ल स्याबास, कस्तो राम्रो तारा। ल अगाडि आऊ। अब कक्षा 8 की तारा सँगसँगै एकजना बाबु पनि आऊ है। ल हात उठाऊ त, को आउने? ओहो, कति धेरैजनाको पो हात उठेको। ल कक्षा 9 बाट कर्म, तिमी अगाडि आऊ। बताउने पालो फेरि फेरि सबै विद्यार्थीहरूको आइहाल्छ नि।
हुन्छ टिचर।
ल तारा र कर्म ल सुरु गर। ल यहाँ छ माइक लिऊ है।
हामी विद्यालयमा घरबाट आउँदा जाँदा र विद्यालय परिसरभित्र पनि अनिवार्य नाक र मुख छोपिने गरी मिलाएर मास्क लगाउँछन्। एक अर्कोबाट पर्याप्त सामाजिक दूरीमा टाढा बस्छौँ। यसका साथै हामी आफू पनि भिडभाड गर्दैनौँ र त्यस्तो ठाउँहरूमा जाँदैनौँ पनि।
अनि हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुन्छौँ।
यसका साथै खानेकुरा खानु अघि खाइसकेपछि शौचालयको प्रयोगपछि नियमित बराबर साबुन पानीले मिची मिची हात धुन्छौँ।
त्यसै गरी अनुहार आँखा नाक मुख छुँदैनौँ। खोक्दा वा हाच्छु गर्दा नाक र मुख रुमाल वा कुइनोले छोप्छौँ
र खोकी वा हाच्छु गरेपछि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुन्छौँ।
सही कुरा बतायौ तारा र कर्म। ल अब जाऊ तिमीहरू पनि लाइनमै बस। तिमीहरू सबैले मास्क लगाएकै छौ। अब तिमीहरू आआफ्नो कक्षामा गएर विद्यालयले व्यवस्था गरे अनुसार एक अर्कोबाट पर्याप्त दूरीमा बस्ने है। हरेक कक्षा सकिएपछि विद्यालयले व्यवस्था गरेको साबुन पानीले मिची मिची हात धुने है। COVID-19 को यो बेला हामी सबै जोगिएर कक्षाहरू सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ, होइन त? अनि घर परिवार र समाज समुदायमा पनि COVID-19 का विरुद्ध सावधानीहरू नियमित रूपमा पालना गर्नेछौँ। यति बेला हामी साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो सुनिरहेका छौँ। रेडियो कार्यक्रम लहर सन्चो बिसन्चो रेडियो नेपाल राष्ट्रव्यापी FM फ्रिक्वेन्सीहरू क्रमशः 98, 100 र 103 मेगाहर्ज, विभिन्न मिडियम वेभ फ्रिक्वेन्सीहरू र www.radionepal.gov.np अनलाइन मार्फत पनि शनिबार बिहान 8:15 बजेदेखि नियमित साप्ताहिक अन्तरालमा सहभागी भई सुन्न सकिन्छ।
साप्ताहिक नियमित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोमा अब कहानी माने भन्ज्याङको सुन्ने पालो। आज माने भन्ज्याङको कहानी उज्यालो किरणमा माने भन्ज्याङका क्रियाशील जुझारू युवा तारा र सबिनले माने भन्ज्याङमा गरेको कामबाट प्रभावित भएर देशभरिका विभिन्न प्रदेश अनि पालिकाहरूमा युवाहरू आफ्नो क्षेत्रमा पनि माने भन्ज्याङका युवाहरूले गरेको जस्तै हात्तीपाईले कालाजार र COVID-19 बारेको जनचेतनामूलक अभियान गर्ने सोचका साथ नवलपरासी पूर्व गैडाकोटमा एउटा वृहत गोष्ठीमा सहभागी भइरहेका छन्,
जहाँ महोत्तरीका उपासना र समरेन्द्रले भङ्गेरीकी निशा, खनिया खर्ककी दिव्या, तौली हवाकी सोनिया, धनकुटाकी जोगमाया, गाईघाटकी वन्दना, राजविराजकी मुस्कान र छिन्चुका रोशनलाई नवलपरासी पूर्व गैडाकोटमा कार्यशाला गोष्ठीको लागि बोलाएका छन्। COVID-19, हात्तीपाइले रोग र कालाजार रोगका बारेमा आफ्ना गाउँठाउँमा भएका कुराहरूको बारेमा छलफल गर्ने र जनचेतना जगाउने बारे यस गोष्ठीमा छलफल हुँदैछ। आउनुहोस् हामी पनि लागौं गैडाकोटतिर।
समरेन्द्र, हाम्रो गैडाकोट जाने सबै तयारी सकियो होइन त?
उपासना सकियो।
पख है, फोन आयो। ए, माने भन्ज्याङबाट ताराजीको पो रहेछ, किन गर्नु भएछ त?
उठाएर कुरा गर न।
हेलो, ताराजी, के रे तपाईँ आउनु नपाउने किन नि? ए, COVID-19 को खोपको तयारी भइरहेको छ माने भन्ज्याङमा। ल राम्रो भएछ। हजुर, हो र? ए, पालिका अध्यक्ष मोतीरामज्यूबाट नै सुरु गर्ने हो खोप हानेर। ल ठिक छ, राम्रोसँग COVID-19 को खोप लगाउने कार्यक्रम गर्नुहोला, हाम्रो शुभकामना छ। हस्, अरू कुनै समयमा हाम्रो भेट भइहाल्छ नि। हस्, बाई बाई।
भनेपछि ताराजी नआउने?
नआउने रे, उता माने भन्ज्याङमा खोपको तयारी छ रे।
ए, ल ठिकै छ, फोनमा अपडेट गराउन नि।
भइहाल्छ नि।
अनि उपासना, अरू साथीहरू हिँड्नु भयो त?
भङ्गेरीबाट निशा, खनिया खर्कबाट दिव्या, तौली हवाबाट सोनिया, धनकोटाबाट योगमाया, गाईघाटबाट वन्दना, राजविराजबाट मुस्कान र छिन्चुबाट रोशनजी अघि हिँडिसकेको खबर गर्नुभएको थियो।
ल, गजब भएछ त्यसो भए, उहाँहरूको यात्रा सफल होस् है।
हो नि। ल, अब हामी पनि जानुपर्छ र हिजो प्लान गरे अनुसार भोलि साथीहरूलाई पनि लिन जानुपर्छ है।
ल ल, अनि रञ्जित भाइ खोइ त?
रञ्जित भाइ पनि आइपुग्ने बेला भयो। उहाँको अटोमा तेल हालेर आउँछु भन्नुभएको थियो।
तेल त हाल्नु पर्यो, हामी नवलपुर जाँदैछौँ।
त्यही त, आहा, त्यहाँ गएर त म टेबल टेनिस खेल्छु।
ल ल, म पनि खेल्छु।
ल, यो ब्याग त अलि धेरै गरुङ्गो छ है मुस्कान दिदी, के लिएर आइहाल्नु भएको छ?
के हुनु र रञ्जित भाइ, अलिकति कोसेले ल्याएको छु नि सप्तरीबाट।
ओहो, कोसेले भनेपछि त मजा आउने भयो। ओहो, यो बास्ना त बरम झियाको पीडा जस्तो छ। हेर्नुहोस् त समरेन्द्र दाई।
हो र रञ्जित भाइ, ल गजब भएछ, हामीलाई पनि होला नि मुस्कानजी।
हो नि, तपाईँहरूकै लागि हो।
ल, मिठो हुने भयो साथीभाइहरूसँग बसेर खाना। धन्यवाद है तपाईँलाई।
भइहाल्छ नि। अनि रञ्जित भाइले त अटो राम्रो गरी सजाउनु भएछ त।
अरे दिदी, सजाउनु त परिहाल्यो नि हामी साथीभाइको जमघटमा। हेर्नुहोस् त, त्यो पनि COVID-19 को समयमा कसरी आफूलाई सुरक्षित राख्न सकिन्छ भनेर ब्यानर पनि टाँसेको छु।
ओहो, हो त रहेछ। COVID-19 को बेला मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, 20 सेकेन्डसम्म साबुन पानीले मिची मिची हात धुने, भिडभाडमा नजाने। ल, राम्रो रञ्जित भाइ।
अब आफूले सक्ने सहयोग त आफ्नै ठाउँबाट गर्नै पर्यो नि, होइन त? ए, आफ्नो त अटो गाडी छ, त्यहीबाट गर्ने हो। मेरी गाडी सबसे निराली।
हो नि, ल अब चाहिँ बसौँ अटोमा, उता साथीहरू पनि आइसक्नु भयो होला।
हुन्छ हुन्छ।
ल, सेनिटाइजर र मास्क यही अटोमा छ है, मास्क लगाएको छैन भने लगाऊ। ल, अब जाउँ होइन त सरर।
ओहो, कस्तो गजबको ठाउँ रहेछ, हरियाली।
त्यही त भने, यो खेतमा गाउँ त होला नि, होइन?
हो दिदी, हो। अनि तपाईँहरूलाई थाहा छ, कहिलेकाहीँ त चितवनमा जस्तै यो नवलपुरमा पनि घरमै गएर आइपुग्छ नि।
ओहो, हो र?
हो नि दिदी। अरे हावा चल्यो सिरिरी, आतै जिरिरी, म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी।
सुन्नु न मुस्कानजी, यो तपाईँको कपाल थोरै हटाइदिनु न, तपाईँको कपालले मेरो आँखै छोप्यो, बाहिर दृश्य हेर्दै थिएँ।
सरी समरेन्द्रजी, मेरो कपाल अलि लामो छ, हावा चलिरहेको बेला उडाइहाल्छ।
होइन होइन, ठिकै छ, कहिले काहीँ हुन्छ यस्तो।
ल, अब हामी बस्ने होमस्टे पनि आइपुग्न लाग्यो है गैंडाकोटको।
यस गैंडाकोट स्रोत केन्द्रमा उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूलाई आजको अन्तर्क्रिया कार्यक्रममा स्वागत छ है। हिजो बेलुकाको बसाई सबैको सहजै भयो होला भन्ने आशा गरेका छौँ। अब भने हामी आफ्नो आफ्नो ठाउँको समस्याहरू के छन् भनेर छलफल गरौँ है त।
हुन्छ हुन्छ, बरु म नै सुरु गर्छु है। म हाम्रो देशको विभिन्न भागहरूमा केही समय अगाडि गएको थिएँ र त्यहाँ पेटमा छोरा छ कि छोरी छ भनेर भिडियो एक्सरे गर्ने, छोरी भए धेरैजनाले दहेजको बोझमा फालिदिने रहेछन् वा भनौँ भ्रूण हत्या गर्ने रहेछन्। अनि कोही त गोपनीयताको लागि सीमावर्ती भारतीय सहरहरूमा पनि जान्छन्।
हो समरेन्द्रजी, यो समस्या त सबै ठाउँमा छ, कहिले बुझ्ने उन मान्छेहरूले कि छोराछोरी सबै सरबरी भनेर।
त्यही त भनेको रोशनजी, अनि दहेज बलात्कारका समस्याहरू पनि त्यस्तै छ भन्या।
हो नि, हाम्रो ठाउँमा पनि समस्याहरू यस्तै यस्तै हो, तर आज अछामबाट विद्युतमाझी आउन पाउनु भएन, त्यता चाहिँ छाउ परेको धेरै नै समस्या छ। महिनावारी भएको समयमा छाउगोठमा एक्लै बस्नुपर्ने, त्यसरी बस्दा किरामिराले टोक्ने, साँप सर्पले टोकेर धेरैको ज्यान पनि गएको छ, अनि बलात्कारमा पनि परेका छन्। कहिले रोकिने हो यो?
हाम्रोतिर पनि समस्या त उस्तै नै हो, तर छोराछोरीमा शिक्षामा पनि भेदभाव छ। हामीले युवा साथी मिलेर यस्तो भेदभाव गर्नुहुन्न, सबैलाई समान अवसर गर्नुपर्छ भनेर कार्यक्रम पनि गरिरहेछौँ।
ए ल, यस्तो राम्रो काम गर्दै हुनुहुँदो रहेछ, हामीले पनि यस्तो काम गर्नुपर्छ। अनि आशा गर्ने ठाउँ चाहिँ छ है, पहिलेको भन्दा छोरीहरूको अवस्था धेरै सुध्रिएको छ।
हो, ठिक भन्नुभयो जोगमायाजीले। अनि हामीले COVID-19 चाहिँ कस्ता कस्ता कामहरू गऱ्यौँ त?
अब हामीले उता धनकुटामा चाहिँ पालिकासँग समन्वय गरेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गऱ्यौँ। धेरै जस्तो चाहिँ हामीले रेडियोबाट जनचेतनामूलक सन्देश प्रसारण गऱ्यौँ। अनि त्यही सकेसम्म धेरै मानिस भएको ठाउँमा नजाने, यदि जानै परे मास्क सेनिटाइजर लगाएर जाने, अनि 3 फिटको दूरी कायम गर्ने, कहीँबाट आइसकेपछि साबुन पानीले मिची बिस सेकेन्डसम्म हात धुने कुराहरू सिकायौँ र अझै पनि गरिरहेकै छौँ।
ए ल, राम्रो गर्नुभएछ।
हामीले पनि त्यही गर्यौँ। अनि अहिले चाहिँ स्कुलमा गएर COVID-19 को बारेमा विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी गराइरहेका छौँ।
अनि ताराजीहरूले चाहिँ कोभिड भ्याक्सिनको तयारी गर्दै हुनुहुन्छ है, यो चाहिँ सबैको जानकारीको लागि।
ल, हामीले सबैको विचार सुनिहाल्यौँ र यो कामका लागि पालिका, युवा क्लब, स्थानीय सञ्चार माध्यम मिलेर गर्नुपर्छ र हामी युवाहरूले पनि सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्दै आजको कार्यक्रम यही समाप्त हुन्छ। भोलि मौलाकालिका गएर आफ्नो आफ्नो घर फर्किनुपर्छ है त।
ल, भक्ति पनि गरिसक्यो, जाने होइन त रञ्जित भाइ?
जाउँ जाउँ समरेन्द्र दाइ, साथीहरू पनि अगाडि पुगिसके।
ओहो, अचेल घाम पनि कति चर्को लागेको है, गर्मी बढेछ
हो भने।
तर यो मौलाकालिकाको पहाडबाट उत्तरतिरको देवघाट, धोवाडी पहाड, कालीगण्डकी र त्रिशुली कति राम्रो देखिएको, यसले त मन नै शान्त बनाउने।
त्यो त हो दाइ, आनन्दको ठाउँ छ। ल हिँड्नुहोस् दाइ, सोडा पनि खुवाउँछु, त्यो पनि बिरेनु नहालेर, यो गर्मीमा बहुत मजा आउँछ।
ल ल भाइ, अलिक छिटो आउनुहोस् है मुस्कानजी, अनि रोशनजी तपाईँ पनि छिटो आउनुहोस्।
भइहाल्छ नि। अनि अघि तपाईँले देवघाटको के भन्दै हुनुहुन्थ्यो?
ए अँ, यो ठाउँमा त वृद्धहरूलाई राख्न आश्रम पनि छ नि।
ए, वृद्ध आश्रम भन्न खोज्नु भएको?
अँ। ला, मेरो त चप्पल नै चुट्यो, अब के गर्ने होला।
चिन्ता नलिनुहोस् न मुस्कान, म छु त।
अँ, हुनुहुन्छ, तर अब खाली खुट्टै त जाने होला नि तलसम्म।
कहाँ खाली खुट्टा जाने कुरा गरेको, खाली खुट्टा हिँड्यो भने त खुट्टा दुखिहाल्छ नि।
अब दुखे पनि दुखोस्, अलिकति त सहनु परिहाल्यो।
चिन्ता नलिनुहोस् के मुस्कान, म तपाईँको चप्पल बनाइहाल्छु नि, मलाई विश्वास गर्नुहोस् न।
तर तपाईँलाई
यति सानो कुरा पनि, पक्नुहोस् है, मसँग सुपर ग्लु छ, त्यसले चुडिएको चप्पल बनाइहाल्छु। खै कहाँ पो छ। ए ल है, ल अब टाँसियो, एकछिन त्यहीँ छोडिदिनु, यता आएर बस्नु न मुस्कान।
हुन्छ।
आज एउटा महत्त्वपूर्ण गोष्ठीको सिलसिलामा नवलपरासी पूर्व गैडाकोटमा भेला भएका निशा, दिव्या, सोनिया, जोगमाया, वन्दना, मुस्कान र रोशन लगायतले आफ्नो गाउँ बस्ती र पालिकामा हात्तीपाईले, कालाजार र COVID-19 बारेको जनचेतनामूलक अभियान सञ्चालनका बारेमा छलफल गर्नुका साथै हामीलाई नवलपरासी पूर्वमा रहेको प्रसिद्ध मौलाकालिका मन्दिर समेत पुर्याए।
अब माने भन्ज्याङका युवाहरूले सुरु गरेको हात्तीपाईले, कालाजार र COVID-19 सम्बन्धी जनचेतना अभियान बिस्तारै देशका अन्य प्रदेश एवं पालिकाहरूमा समेत फैलिएको खबरले हामीलाई पनि सन्तुष्टि दिएको छ। अब आउँदा दिनहरूमा यो अभियानले कहाँ र कस्तो रूप लिन्छ त्यो थाहा पाउनका लागि सन्चो बिसन्चो रेडियो लहर र यसभित्रको माने भन्ज्याङको कहानी उज्यालो किरणका आउँदा भागहरू सुन्दै गर्नुहोला।
सहभागी श्रोता, जनस्वास्थ्य सवालहरूमा समर्पित रेडियो कार्यक्रम लहर सन्चो बिसन्चोको आजको यस प्रस्तुतिले COVID-19 को बारेमा र यसको रोकथामका बारेमा अनि खोपका बारेमा दिएको जानकारी पक्कै पनि केही नयाँ र उपयोगी भएको हाम्रो विश्वास छ।
सहभागी श्रोता, कार्यक्रम सन्चो बिसन्चोमा आफ्नो विचार र पृष्ठपोषणका लागि दुईवटा IVR टोल फ्री नम्बरहरू क्रमशः NTC प्रयोग गर्ने सहभागीका लागि 1660101 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 9815177789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला।
सहभागी श्रोता, यिनै विषयवस्तु र छलफलसँगै कार्यक्रम लहर सन्चो बिसन्चोको आज प्रस्तुत यस 10 एवं पछिल्लो खण्डबाट अब हामी प्रस्तुताहरू म अचला
अनि म उपेन्द्र, सहकर्मीहरू दिनेश, सविन, टिका, पवन, भूपेन्द्र र अनुसँगै बिदा माग्छौ।
अर्को हप्ता यसै समयमा फेरि पनि यसै गरी भेटघाट गर्न आउने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्ते।